आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Oh,
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, उही दयालु अनि प्रेमिलो प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई मेरो नमस्कार अनि जय मसी। प्रिय मित्र, आज पनि तपाई सबैलाई यस वचन अध्यापन गराउने कार्यक्रममा हार्दिक स्वागत छ। अनि आज पनि मनको तयारीमा प्रार्थना सहित परमेश्वरको वचन अध्ययन गर्न आफ्नो रेडियोको सेटको सामुने उपस्थित भइसक्नु भएको छ होला। निश्चय नै आज पनि परमेश्वर हामीलाई आफ्नो वचनमा केही कुरा सिकाउनुहुनेछ। श्रोता, आज हामी मर्कुसको एक अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। बाइबलका अरू थुप्रै अध्यायमा भन्दा मर्कुस पहिलो अध्यायमा धेरै विषयवस्तुहरू छन्। यसले यसैया र मोलाकीको अगमबाड़ीको उल्लेख गरेपछि बप्तिस्मा दिने युहानाको सेविकाईको ढाक्दछ। यसले येशु प्रभुको सेविकाईको पहिलो वर्षको लिन्छ र व्यस्त विश्राम दिनभरि उहाँलाई पछ्याउँछ। यो कोडीको शुद्ध गर्ने महान कामसहित अन्त हुन्छ। यद्यपि व्यस्तता जीवनको चाप भए पनि प्रभु येशुले प्रार्थना गर्ने समय निकाल्नुभयो। यस अध्यायमा वंशवलीको विषयवस्तु उल्लेख छैन, जुन मतीको पुस्तकमा महत्वपूर्णको थियो। अनि हामीले पहिले नै भनिसकेका छौं कि किन यहाँ वंशवलीको उल्लेख भएन। राजासँग वंशवली हुन आवश्यक छ। सेवक वा दासलाई विशेषता उल्लेखहरूको आवश्यक पर्दछ, जन्म प्रमाण पत्रको होइन। यहाँ उहाँको पूर्वज वा पिता पुर्खाहरूको सम्बन्धमा प्रश्न होइन, तर उहाँका कामहरूको सम्बन्धमा विशेष जोड हो। के उहाँ काम गर्न सक्नुहुन्छ? यहोवाको दास वा सेवकलाई यहाँ उहाँको पूरा गर्ने कामद्वारा चिन्हित गरिएको छ। यसको अतिरिक्त रोमीहरू वा अन्य बाहिरकाहरूले येशुको वंशवालीहरूसँग ख्याल वा वास्ता राख्दैनथे पनि, अनि कुनै काम पनि छैन। जब हामी यो सुसमाचारको प्रसंगको आरम्भ गर्छौ, हामी परमेश्वरलाई विन्ती गरौं कि येशुसँग हामीलाई अति नै महत्वपूर्ण सम्बन्धमा ल्याउन हामी येशु ख्रीष्टलाई हेर्न गइरहेका छौं। मर्कुस एक अध्यायको एक पददेखि तीन पदसम्म लेखिएको छ, परमेश्वरका पुत्र येशु ख्रीष्टको सुसमाचारको आरम्भ। यसैया अगमवक्ताको पुस्तकमा यसरी लेखिएको छ, हेर, म मेरो दूतलाई तिम्रो अघि अघि पठाउँछु, जसले तिम्रो मार्ग तयार गर्नेछ। उजाड स्थानमा एकजना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँको पथ सोझा बनाऊ। मित्र, यो न त बप्तिस्मा दिने युहानको या येशुको आरम्भ हो, यो सुसमाचारको आरम्भ हो। जब प्रभु येशु ख्रीष्ट यो पृथ्वीमा आउनुभयो र क्रूसमा मर्नुभयो, चिहानमा गाडिनुभयो र तेस्रो दिनमा चिहानबाट पुनः ब्युती उठ्नुभयो, मेरो मित्र, यो सुसमाचारको आरम्भ हो। शास्त्रमा तीन आरम्भको उल्लेख छ, आउनुहोस् तिनीहरूलाई कालक्रमिक रूपमा राखौं। पहिलो आरम्भ एक अध्यायको एक पदमा भनिएको छ, युहान्ना एक अध्यायको एक पदमा भनिएको छ, आदिमा वा आरम्भमा वचन थियो, यो चाहिँ पछाडिको समय मिति विहीन आरम्भतिर जाँदछ। अर्थात् सबै समयभन्दा अगाडि यो समय
मानव समझदेखि मानव ज्ञानदेखि बाहिरको कुरा छ। परमेश्वर अनादिकालदेखि हामीलाई भेट्न आउनुभयो मानव शरीरमा। अनि दोस्रो आरम्भ उत्पत्ति एक अध्यायको एक पदमा भनिएको छ, आदिमा परमेश्वरले स्वर्गीय र पृथ्वी बनाउनुभयो। यहाँ चाहिँ हामी अनादि वा अनन्त अनादिकालदेखि निश्चित वा मितिमा वा समयमा सर्दछौ। तापनि यद्यपि यो ब्रह्माण्डको समय वा मिति तोक्न प्रयत्न गरे तापनि कोही व्यक्तिले आजसम्म निश्चित समय वा मितिको जानेका छैनन्। मानिसहरूको अनुमान 6,000 तीन अरब वर्षसम्मको छ। हामी यसको बारेमा अति नै कम जान्दछौ। अनि तेस्रो आरम्भ चाहिँ सुसमाचारको आरम्भ हो। मर्कुस एक अध्यायको एक पद अनुसार, अनि यो आरम्भ उही आरम्भ हो जुन पहिलो युहान्ना एक अध्यायको एक पदमा लेखिएको छ, जो शुरूदेखि थियो यो निश्चित समय वा मिति तोकिएको छ। यो चाहिँ प्रभु येशूले कम समयसम्म आफूले मानव चोला धारण गरेको समयतिर जाँदछ। प्रभु येशू ख्रिष्ट सुसमाचार हुनुहुन्छ। त्यसपछि मर्कुसले पुरानो नियमबाट अति नै कम शास्त्रको उद्धृत गरेका छन्। तिनले खालि दुई अगमबाड़ीहरू मात्र उद्धृत गर्दछन्। रोमीहरूले अगमबाड़ीहरूको बारेमा अति नै कम जान्दथे, तर उसले यी दुई अगमबाड़ी चाहिँ तिनीहरूलाई यो देखाउनलाई उद्धृत गरेका थिए कि तिनले कुरा गरिरहेका व्यक्तिलाई वंशवलीको आवश्यकता छैन, तर खालि विशेषताको उल्लेखहरूको मात्र आवश्यकता छ। त्यसकारण मर्कुसले देखाउँछन् कि उहाँको विशेषता उल्लेख यसैयाको अगमबाड़ीतिर र मलाकीको अगमबाड़ीतिर जाँदछ। दुवै युहन्ना र मर्कुसले घोषणा गरे कि बप्तिस्मा दिने युहन्नाको आगमनले त्यो व्यक्तिको अगमबाड़ीको पूरा गरिदियो जो ख्रिष्टको अग्रदूत थिए। 5:4-6 भनिएको छ, बप्तिस्मा दिने युहन्ना पापमोचनको लागि पश्चातको बप्तिस्मा प्रचार गर्दै उजाड स्थानमा देखा परे। समस्त यहुदिया देश र यरूसलेमका सबै बासिन्दाहरू तिनी कहाँ निस्किआए र तिनीहरूले आफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए। युहन्नाले उँटको रौँबाट बुनेको लुगा लाउँथे र कम्मरमा छालाको पटुका बाँध्थे र सलह र वन मह खान्थे। मित्र, बप्तिस्मा दिने युहन्ना अति नै उल्लेखनीय व्यक्ति थिए। खालि तिनको सन्देशमा मात्र होइन, तर उनको पोषकहरू, उनको पहिरनमा र उनले खाने भोजनमा पनि उल्लेखनीय व्यक्ति थिए। युहन्ना यो सेविकाईको निम्ति अलग्गाइएका छुट्टाइएका व्यक्ति थिए। तिनी लेवी पुजारी कुलका व्यक्ति थिए। यस यरूसलेमको मन्दिरमा सेवा गर्न आशा गरिएको थियो, तर परमेश्वरले तिनलाई अगमवक्ता हुनलाई बोलाउनुभयो र अहिले तिनी उजाड स्थानमा प्रचार गरिरहेका छन् र मानिसहरू उनको शिक्षा वा सन्देश सुन्न आउँदछन्। आज हामी मण्डली त्यस्तो स्थानमा राख्न मन पराउँछौ जहाँ मानिसहरू बस्दछन् वा जहाँ तिनीहरू एकैसाथमा भेला हुन सुविधा हुन्छ। हामी सोच्दछौ कि मण्डली वा चर्च सबै आउने सुविधाको स्थानमा हुनुपर्छ, तर युहन्ना त्यस सिद्धान्तको कति पनि अपनाएनन्। तिनी टाढा उजाड स्थानमा थिए र भीड़का भीड़ मानिसहरू उसको सन्देश सुन्न जाँदथे। 7 भनिएको छ, तिनले यसो भन्दै प्रचार गरे, जो म पछि आउनुहुन्छ उहाँ म भन्दा शक्तिशाली हुनुहुन्छ, अनि निउरेर उहाँको जुत्ताका फिता फुकाउने लायकको म छैन। यस पदले केही कुराको प्रकट गर्दछ कि वास्तवमा यो व्यक्ति कति महान उल्लेखनीय व्यक्ति थिए। तिनी अनौठो व्यक्ति र बलिया व्यक्ति थिए, तर उसको एकल आवाज थियो, तर उसको नम्रताको ध्यान दिनुहोस्। युहन्ना बप्तिस्मा दिने नम्र व्यक्ति थिए। भन्छन्, जो म पछि आउनुहुन्छ उहाँ म भन्दा शक्तिशाली हुनुहुन्छ, अनि निहुरेर उहाँका जुत्ताका फिता फुकाउने लायकको म छैन। अनि आठ पदमा भनिएको छ, मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ। युहन्ना र येशु बीचको महान भिन्नता यही नै हो। वास्तविक बप्तिस्मा चाहिँ पवित्र आत्माको बप्तिस्मा हो, संस्कारीय बप्तिस्मा चाहिँ पानीको द्वारा बप्तिस्मा हो। पानीको बप्तिस्मा आज अति नै महत्वपूर्ण छ, किनभने यो साक्षी हो। अनि मती रचित सुसमाचारमा हामीले सिक्यौं कि प्रभु येशूले बप्तिस्मा लिनुभएको कारण वास्तवमा आफैले मानव जातिसँग पहिचान अथवा चिनारी गराउनलाई थियो। अनि नौ पदमा हामी पढ्दछौ, पद नौमा, ती दिनमा येशू गालिलको नासरतबाट आउनुभयो र युहन्नाबाट यर्दन नदीमा बप्तिस्मा लिनुभयो। अहिले मर्कुसको ठूलो अक्षरमा लेखिएको मुख्य सुसमाचार हेडलाइन येशु आउनुभयो, यो कस्तो आनन्दको कुरा! येशु फेरि कुनै दिन आइरहनु भएको छ। त्यो अर्को सुन्दर मुख्य महान सुसमाचार हो, हेडलाइन हो। तर यहाँ प्रभु येशु सानो नासरत भन्ने ठाउँमा गाउँमा 30 वर्षसम्म काफी पर्याप्त तालिमपछि 30 वर्षको लगभगको उमेर हुँदा आउनुभयो सेवकाईको निम्ति। उहाँ अहिले आउनुहुन्छ र आफैलाई बप्तिस्मामा मानव जातिसँग पहिचान गर्नुहुन्छ, चिनारी गर्नुहुन्छ। तपाईले यो कुराको याद गर्नुभएको होला कि येशु प्रभुले युहानालाई भन्नुभएको थियो मती 3:15 अहिले यसै हुन देऊ, किनभने युहानले यो कुरा सोचेका थिएनन् कि उसले येशूलाई बप्तिस्मा दिनुपर्छ। उही समयमा यो कुराको ध्यान दिनुहोस् कि यहाँ उहाँको नाउँ येशूको उल्लेख छ। येशु आउनुभयो, हामीले यो उहाँको आम नाममा प्रयोग भएको येशु समाचारमा पाउँदछौ। येशु नाउँ अरू सुसमाचारको पुस्तकमा भन्दा यस मर्कुसको किताबमा धेरै प्रयोग भएको हामी पाउँदछौ। अनि 10:11 भनिएको छ, पानीबाट उक्लि आउने बित्तिकै उहाँले स्वर्गीय उग्रिएको र पवित्र आत्मालाई ढुकुरको रूपमा आफूमाथि ओर्लन्दै गर्नुभएको देख्नुभयो। अनि स्वर्गीयबाट यस्तो एउटा आवाज भयो, तिमी मेरो प्रिय पुत्र हो, तिमीसँग म अति नै प्रसन्न छु। ओ, यहाँ हामी देख्छौ कि त्रिएक परमेश्वरलाई निश्चित तरिकामा यहाँ एकै ठाउँमा ल्याइएको छ। हामी प्रभु येशु त्रिएक परमेश्वरको दोस्रो व्यक्ति, येशुमाथि त्रिएक परमेश्वरको तेस्रो व्यक्ति पवित्र आत्मा परमेश्वर ढुकुरको रूपमा उत्री आउनु भएको देख्छौ। अनि स्वर्गीयबाट यस्तो आवाज आयो, तिनी मेरो प्रिय पुत्र हुन्, तिमीसँग म खुशी छु। अनि स्वर्गीयबाट यो कथन बनाउनु हुने चाहिँ त्रिएक परमेश्वरको पहिलो व्यक्ति पिता परमेश्वरको हो। यसरी यहाँ त्रिएक परमेश्वरको हाम्रो ध्यानमा ल्याइएको छ। अनि उही समयमा यो चाहिँ येशु ख्रिष्टको समर्पण र व्यक्तिमाथि स्वर्गीयको लाल छाप हो। तपाईँ यो कुराको ध्यान दिनुहुनेछ कि हरेक कुराहरू यहाँ अति नै चाँडै घटिरहेका छन्। उहाँ दास वा सेवक हुनुहुन्छ। बप्तिस्मा दिने युहानाले उहाँलाई परिचय गराए अनि त्यसपछि परमेश्वर पिताले उहाँलाई पहिचान गराउनुहुन्छ, उहाँमाथि शिर लगाउनुहुन्छ। अनि अर्कोपल्ट चाहिँ उहाँलाई परीक्षाले लखेट्न आरम्भ गर्छ। 12 भनिएको छ, परमेश्वरको आत्माले उहाँलाई परीक्षा गर्न उजाड स्थानमा तुरुन्तै बलजपतसँग लिएर जानुभयो। हाम्रो निम्ति यो कुरा देख्नलाई अति नै महत्वपूर्ण कुरा हो। हामी फेरि त्यस प्रश्नमा आउँ कि उहाँले त्यो कामको सामना गर्न सक्नुहुन्छ? अरू मानिसहरू यसमा पतन भए, असफल भए, तिनीहरू परीक्षाको अगाडि खड़ा हुन सकेनन्। आदम पतन भए, नुह जल प्रलयबाट बचे, तर त्यसपछि तिनी पनि असफल भए, पतन भए। हामीले देख्यौ अब्राहम पनि पतित भए, मोसा पनि पतित भए, असफल भए। तिनले इसरायलका सन्तानहरूलाई मिश्रबाट अगुवाई गरी ल्याउन अनुमति दिएका थिए, तर प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न अनुमति दिएको थिएन। अनि बिचरा दाउद पनि पतित भए, असफल भए, लोटे, अहिले हामी देख्छौ कि उहाँको कार्यको निम्ति जाँच गर्न परीक्षा उहाँको पछि आउन आरम्भ गर्छ। 13 पदमा भनिएको छ, शैतानबाट परीक्षित हुँदै उहाँ 40 दिन उजाड स्थानमा रहनुभयो। उहाँ जंगली जनावरहरूसँग रहनुभयो र स्वर्गीय दूतहरूले उहाँको सेवा टहल गरे। यहाँ हामी पूर्ण विवरण दिएको देख्दैनौ जुन हामी मत्ती र लुकाको पुस्तकमा देख्छौ। उहाँ उजाड स्थानमा 40 दिनसम्म रहनुभयो र शैतानद्वारा परीक्षित हुनुभयो। उहाँ पूरा 40 दिनभरि परीक्षित हुनुभयो। कोही कोही व्यक्तिहरू सोच्दछन् कि उहाँ 40 दिनसम्म उपवास बस्नुभयो। जब उपवास सकियो तब शैतानद्वारा परीक्षित हुनुभयो। मित्र, म भनौं, उहाँ पूरै समय परीक्षित गरिनुभयो। केही व्यक्तिहरूसँग यस्तो विचार छ, उहाँ त्यस शैतानद्वारा परीक्षित त हुनुभयो वा परीक्षा गरियो, तर जंगली पशुहरूले पनि कमी वा बढ़ी त्यस परीक्षामा सहायता दिए। तर मर्कुस भन्छन् उहाँ जंगली पशुहरूसँग र स्वर्गीय दूतहरूसँग हुनुहुन्थ्यो। तिनीहरू दुवैले उहाँको सेवा गरे। पशुहरू परमेश्वरका सृष्टिका एक अंश हुन्, जसलाई मानिसको अधीनमा राखिएको छ। त्यही नै कारण परमेश्वरले यी सृष्टिहरूको वा प्राणीहरूको सृष्टि गर्नुभयो। यो कुराको याद राख्नुहोस् कि उत्पत्तिको पुस्तकमा हामीले यो सिक्यौं कि हरेक कुरा मानिसको निम्ति घर बनाउन तयारी थियो। जहाँसम्म हामी जान्दछौ, यो पृथ्वी मात्र त्यो स्थान हो जुनमा मानव जाति छ, मानव जातिको बसोबास छ, र जुन चाहिँ मानव जातिको लागि बसोबास गर्ने योग्य स्थान हो। यहाँ पशुहरू, जन्तुहरू, जुन येशु ख्रिष्ट मानिस भन्दा निम्न वा निचका थिए, उहाँलाई सेवा गरे र उहाँ भन्दा माथिको स्वर्गीय दूतले उहाँलाई सेवा गरे। त्यही नै यहाँ मर्कुस भनिरहेका छन्। 14-15 पदमा भनिएको छ, अब युहन्ना पक्राउमा परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशु गालिलमा आउनुभयो। उहाँले भन्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। परीक्षापछि हामी देख्छौ येशु प्रभुले आफ्नो सेविकाई आरम्भ गर्नुहुन्छ। फेरि मर्कुसको हेडलाइन वा ठूलो अक्षरमा मुख्य सन्देशको भागलाई हेर्नुहोस्। येशु आउनुभयो, युहान्ना बप्तिस्मा दिनेलाई झ्यालखानामा हालेपछि येशु गालिलमा आउनुभयो। उहाँ अहिले आफ्नो सेविकाई आरम्भ गर्नुहुन्छ, परमेश्वरको सुसमाचार प्रचार गर्नुहुन्छ। यो भन्दै समय पूरा भएको छ, परमेश्वरको राज्य नजिक आइपुगेको छ। राज्यको चाहिँ खास उक्तम पाण्डुलिपि होइन, र म व्यक्तिगत रूपमा सोच्दछु कि यो यस्तो हुनुपर्ने, परमेश्वरको सुसमाचार गर्दै भन्नुभयो समय पूरा भएको छ। परमेश्वरको सुसमाचार यो हो कि परमेश्वरको राज्य नजिकै छ। मत्तीमा चाहिँ यो स्वर्गीयको राज्य हो। के यी दुईमा भिन्नता छ? निश्चय नै त्यहाँ छ, अनि त्यहाँ परस्पर व्याप्त पनि छ, अनि त्यहाँ स्वर्गीयको राज्य चाहिँ पृथ्वीमा परमेश्वरको शासन हो। परमेश्वरको राज्यले चाहिँ उहाँको सम्पूर्ण ब्रह्माण्डको समावेश गर्दछ। अरू त के यो पृथ्वीको सीमाभन्दा अझ परको स्थानको समावेश गर्दछ। त्यसकारण परमेश्वरको राज्य परमेश्वरको राज्यमा छ। मत्ती विशेष गरेर परमेश्वरको शासन त्यो पृथ्वीमा हुने कुराको लागू गर्दछन्। मर्कुस चाहिँ अझ वृहत क्षेत्रको समावेश गरिरहेका छन्, किनभने परमेश्वरको राज्यले सम्पूर्ण ब्रह्माण्ड र उहाँको सम्पूर्ण सृष्टिहरूको समावेश गर्दछ। जहाँसम्म पृथ्वीको सम्बन्धमा यो भन्न स्वर्गीयको राज्य नजिकै छ वा परमेश्वरको राज्य नजिकै छ भन्नु एउटै कुरा जस्तो हो, तर परमेश्वरको राज्यले पृथ्वीभन्दा अझ परको त्यस प्रदेशको समावेश गर्दछ। जबकि स्वर्गीयको राज्यको अर्थ हो स्वर्गीयको शासन पृथ्वीमाथि। प्रभु येशुको सन्देश मत्ती रचित सुसमाचारमा उल्लेखित युहन्नाको उही सन्देश हो, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। मानिसले गर्नुपर्ने सबैभन्दा पहिलो कदम यही हो, पश्चाताप गर्नु। पश्चाताप चाहिँ पापको लागि अफसोस मात्र होइन, तर पापबाट बिल्कुलै फर्काइ पनि हो। कुनै पापको लागि साँचो पश्चाताप गर्नु भनेको त्यही पाप गर्न छोड्नु भनेको पनि हो। हामीले पाप छोड्दैनौ भने पश्चाताप नक्कली हुन्छ। हामीले हाम्रो पापको लागि पश्चाताप गरेका छौं तब हाम्रो दोस्रो कदम गर्नको निम्ति तयारी हुन्छौ, अर्थात मुक्तिदाता येशु ख्रिष्टमा विश्वास गर्नु। ख्रिष्टमा विश्वास गर्नु भनेको उहाँलाई हाम्रो जीवनको मालिक वा राजाको रूपमा ग्रहण गर्नु मात्र होइन, तर उहाँको आज्ञा पालन गर्नु पनि हो। यदि हामी म विश्वास गर्छु भनी भन्छौं तर उहाँको इच्छा चाहिँ पालन गर्दैनौ भने हामी झुट्टा बोल्नेहरू मात्र हुनेछौ, हामी पाखण्डी मात्र हुनेछौ। जुन सुसमाचार हामीले विश्वास गर्नुपर्छ त्यो चाहिँ यही हो, येशू ख्रिष्ट पापीहरूलाई बचाउन र उहाँमा विश्वास गर्नेहरू जति सबैलाई अनन्त जीवन दिनलाई यस संसारमा आउनुभयो। छोटकरीमा त्यो चाहिँ ख्रिष्टको सुसमाचार हो। यसरी येशू हरेक मानिसहरूलाई दुई बाटो दुई रोजै देखाउनुहुन्छ, परमेश्वरको राज्यको नागरिक हुन अथवा शैतानको राज्यको नागरिक हुनु, अर्थात विश्वास गरेर अनन्त पाउनु अथवा विश्वास नगरेर अनन्त दण्ड पाउनु। त्यहाँ खालि यी दुई विकल्पहरू मात्र छन्। महत्वपूर्ण कुरा चाहिँ यो हो कि मानिसहरूले सुसमाचारमा विश्वास गर्नुपर्छ, अनि यो सुसमाचार चाहिँ येशू ख्रिष्ट हुनुहुन्छ जो यो संसारमा आजभन्दा 2000 वर्ष पहिले आउनुभयो र क्रुसमा आफ्नो जीवन दिनुभयो ताकि सबैले मुक्ति उद्धार पाउन सकुन्, अनन्त जीवन पाउन सकुन्। प्रभु आफ्नो वचन अध्ययनद्वारा हामी सबैलाई आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98475369847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।